नमस्ते आदरणीय श्रोताहरू, आज फेरि शनिबार सरी अन्तर सम्वादको यो अर्को श्रृंखलामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म हरिशरण लामिछाने। यो सत्ताका प्रमुख राष्ट्रिय समाचार मध्ये अमेरिकी सरकारले नेपाललाई 80 अर्ब रूपियाँ बराबरको अनुदान सहयोग प्रदान गर्ने निर्णय गरेको छ। कोविड 19 का कारण शिथिल भएको अर्थतन्त्र चलायमान गराउने प्रयासमा मूलत दुईवटा विषय अधि सोचनीय प्रकृतिका छन्। एक, वैदेशिक सहायता परिचालन र दुई, आन्तरिक स्रोत परिचालन गरी आत्मनिर्भरतातर्फको सामूहिक यात्रा। नेपालमा अझै पनि दुर्गम स्थानमा मानिसको जीवन अत्यन्तै कष्टकर छ। विद्यालय र स्वास्थ्य सेवाको अवस्थामा अझै उल्लेख्य सुधार हुन सकेको छैन। यसै अनुक्रममा केही साता अघि समाचार माध्यमहरूमा बाजुराको मुक्तिकोटमा कुपोषणका कारण मातृ शिशु स्वास्थ्यमा जटिलता उत्पन्न भएको स्थितिबारे विस्तृत विवरण आएपछि त्यसको लगतै आफ्नो क्षमताले भ्याएसम्म पोषिलो खाद्यान्न, औषधि र शैक्षिक सामग्री लिएर युवा अभियन्ताको टोली त्यहाँ पुगेको छ। विगतको लकडाउनमा देशका सातवटै प्रदेशमा निशुल्क खाना वितरण गरेर जनसेवा गरेको 100 ग्रुपको चर्चा समाजसेवाको वृत्तमा निकै चलेको थियो। अन्तर्संवादमा हामी 100 ग्रुपका संस्थापक एवं युवा अभियन्ता बब्लु गुप्ता नेपालीसँग आजको यो शनिबार सरी अन्तर सम्वादमा कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार बब्लुजी, स्वागत छ रेडियो नेपालको अन्तर सम्वादमा।
हजुर नमस्ते। हजुर नमस्ते। हरिशरण दालाई धेरै धेरै धन्यवाद यो प्लेटफर्म दिनुभयो, जुन चाहिँ सम्पूर्ण रेडियो नेपाललाई नै धेरै धेरै सम्पूर्ण टिमलाई धन्यवाद हजुर।
अब बब्लुजी, होइन, तपाईँको क्रियाकलापहरू विशेष गरी युवा पिँढीका लागि निकै प्रेरणादायी रहँदै आएका छन्। तपाईँको स्ट्याटसमा म हेर्दै थिएँ, डुइङ समथिङ इज बेटर देन नथिङ भनेर भन्नुभएको छ, होइन, केही नगर्नुभन्दा बरु केही गरौं न भन्ने अभिप्राय, एउटा उत्सुकता जहिले पनि छँदैछ र युवाहरूमा आजभोलि यो सामाजिक कार्यमा तल्लीन हुने एउटा लहर नै चलेको छ, होइन। तपाईँले यो 100 ग्रुप मार्फत पछिल्लो समय बाजुराको मुक्तिकोटमा, होइन, खच्चडहरू लगाएर 3-4 दिनको पैदल यात्रा गरेर दुर्गम ठाउँमा गएर मानिसहरूको सेवा गर्ने जुन प्रयास यहाँले गर्नुभयो, यसको अलिकति स्मरण गरौं। भर्खरै मात्र तपाईँ काठमाडौँ फर्किनु भएको छ, यो सोच कसरी आयो र कसरी बाजुरासम्म यहाँहरू पुग्नुभयो?
अब यो चाहिँ कस्तो छ भने, त्यहाँको चाहिँ जुन कान्तिपुरले एउटा छापिसकेपछि, अब त्यहाँ त एउटा हाम्रो भनौँ मिडिया पत्रकारको कोही व्यक्ति त्यहाँनिर पुग्नुभयो र त्यहाँको बारेमा चाहिँ समाचार चाहिँ बाहिर आयो, अनि त्यसपछि बल्ल हामीले थाहा पायौँ कि यो ठाउँमा पनि यस्तो छ। त्यहाँको वास्तविक कुरा चाहिँ एउटा आमाले चाहिँ आफ्नो बच्चा जन्माउँदै गर्दाखेरि अथवा आफू गर्भवती हुँदै गर्दाखेरि त्यहाँ अन्न तपाईँको उब्जिने हो, तर तपाईँको चाहिँ कुलोको व्यवस्थापन नभएको कारण, तपाईँको भ्यु भिजनको व्यवस्थापन नभएको कारण आमाहरूले चाहिँ पौष्टिक खाना चाहिँ खानालाई नपाउने रहेछ, जसको कारण चाहिँ बच्चा चाहिँ तपाईँको पेटमै भएको बेला अथवा बच्चा जन्मिसकेपछि 1-6 महिनाको बच्चाको खण्डनमा तपाईँको आमाको दुध नआइसकेपछि त्यो बच्चाले दुध खान नपाएर चाहिँ बच्चा मरिराखेको अवस्था छ तपाईँको चाहिँ। अब त्यहाँको स्थिति हेर्दाखेरि हामीले भौगोलिक रूपले पनि सरकारले आफ्नो पोलिसी जस्तै तपाईँको यहाँ सेन्ट्रलमा बसेर एउटा बनाउँछ, तर ग्राउन्डमा के कुरा चाहिएको छ, जेरो लेभलको फिल्डमा के कुरा चाहिएको छ, त्यो चाहिँ तपाईँको एनालाइसिस छैन। अनि हामीलाई कस्तो लागिरहेछ भने, त्यो ठाउँमा पुगेर चाहिँ एउटा त्यो गाउँ नै तपाईँको चाहिँ एउटा ठाउँमा एउटा समुदाय बनाएर राखेको भए एउटा राम्रो हुन्थ्यो, एउटा तपाईँको पानीको एउटा मात्र पनि व्यवस्थापन गरिदिएको भए तपाईँको राम्रो हुन्थ्यो, जस्तो चाहिँ त्यो फिल्डमा गएर चाहिँ तपाईँको हामीलाई अनुभव भइरहेको थियो। त्यो कतै न कतै सरकारले चाहिँ जुन चाहिँ राज्यको चाहिँ एउटा फेसिलिटी छ, तपाईँको कुरा गर्ने हो भने वुमेन राइट, त्यसपछि राइट टु फुडको कुराहरू छ तपाईँको, होइन, फुडमा मात्र सरकारले अरबौँ पैसा खर्च गरिराखेको छ, विदेशी फन्डिङदेखि लिएर सम्पूर्ण कुरामा त्यो कुराहरूको त्यहाँनिर एप्रोच भइराखेको छैन। अहिले नेपालीहरूले अथवा हामीले गरिराखेको चाहिँ कस्तो ठाउँमा छ भने, तपाईँको चाहिँ काम गरिराखेको ठाउँमा जहाँनिर चाहिँ मिडियाले कभरेज गरिदिन्छ कि त्यहाँनिर हामीले काम गर्ने, जहाँनिर सुगम छ त्यहीँनिर बजेटलाई सकाउने अथवा बजेट रोटेसन गराएर त्यही ठाउँमा सकाइदिने बजेट, अनि आफू चाहिँ आनन्दले फेसिलिटिजमा बस्ने, त्यस्तो खाले एउटा क्रियाकलापले गरेर त्यो दुर्गमको ठाउँ अझै विकटका विकटै छ तपाईँको चाहिँ। नेपालमा चाहिँ भन्न सकिन्न कि त्यो बाजुराको मुक्तिकोट जस्तो अझै सयौं ठाउँ छ भन्ने कुरा चाहिँ हामीले ढुक्क साथ बस्दा हुन्छ। त्यस्तो ठाउँ धेरै छ तपाईँको चाहिँ, हामीले करिब 8 दिनको यात्रा रहेको थियो टोटल चाहिँ हाम्रो आठ नाइट तपाईँको नौ दिन बस्यौँ र त्यहाँको बारेमा शिक्षा बारेमा स्वास्थ्य बारेमा हामीले माथि तपाईँको कपी मात्र लानलाई आठ घन्टाको पैदल यात्रा गरेका थियौँ र एउटा स्कुलमा पुग्दै गर्दाखेरि तपाईँको सबैजना एउटा चौरमा बसेर आफ्नो इक्जाम दिन्छ चौरमा बसेर आफ्नो एउटा क्लास लिन्छ जबकि अहिले संसार भन्छ 2021 चाहिँ तपाईँको डिजिटलतिर लागिसक्यो भन्ने कुरा सन्दर्भ ल्याउँछ भनेपछि त्यहाँनिर एउटा तपाईँको व्हाइट बोर्ड र एउटा मार्कर चाहिन्छ तपाईँको विद्यार्थीलाई पढाएर चाहिँ देखाउने एउटा खुल्ला तौरमा तपाईँको पढाइन्छ र शिक्षाको लेभल चाहिँ अझै पनि नेपालको चाहिँ त्यहाँनिर छ त्यसपछि यहाँ चाहिँ मान्छेले चाहिँ पैसा खर्च गरिराखेको देख्ने हो भने त्यही मुक्तिकोटको पनि डाँडा पारी त्यो यहाँ चाहिँ बाजुरामा चाहिँ तपाईँको पोल्टे भन्ने ठाउँमा त्यो एयरपोर्टको माथितिर हेर्ने हो भने त्यहाँ चाहिँ भ्यू टावर बनाएर बसिराखेको छ तर त्यही ठाउँको कोल्टेदेखि आठ घन्टा हिँडेर तपाईँ माथितिर जाने हो भने त्यही टावरको पैसाले चाहिँ माथि एउटा स्कुल बन्न सक्थ्यो होला सायद माथि एउटा हेल्थ पोस्ट बन्न सक्थ्यो होला सायद हाम्रो दिगो विकास सस्टेनेबल विकासको पनि एउटा ठ्याक्क तपाईँको लक्षित लङ टर्म भिजनमा चाहिँ कसरी देशलाई विकास गर्न सकिन्छ कसरी जनताले सुविधा पाउन सकिन्छ भन्ने कुराहरू चाहिँ सरकारको पोलिसी लेभलबाट चाहिँ क्रियाकलाप कामहरू नभइराखेको देखिन्छ स्पष्ट तपाईँको
हजुर जस्तो बबलुजी होइन तपाईँले जब त्यहाँको विवरण प्राप्त गर्नुभयो होइन जसरी अन्य देशका विभिन्न भागमा बाढ़ी पहिरो आउँदा होस् अथवा कोविडको समयमा यहाँले 100 ग्रुपले चाहिँ देशभरिमा निशुल्क खाना वितरण गर्यो झण्डै दुई वर्षसम्म यहाँहरूले चाहिँ लगातार जनताको सेवा गर्नुभयो अब यस्ता विभिन्न समस्या त नेपालका गाउँघरहरूमा कुना कन्दरामा दुर्गम क्षेत्रमा त अझै आज 21 शताब्दीमा पनि एउटा एकदमै दयनीय जीवन त्यहाँका मानिसले बिताउन चाहिँ बाध्य भएका छन् के त्यहाँ स्थानीय अहिले चुनावको माहौल छ त्यहाँ केही जनप्रतिनिधिहरू थिएनन् मान्छेहरूले ती जनताका दुःख पीर गुनासोलाई सम्बोधन गर्ने स्थानीय प्रशासनले कुनै किसिमको त्यहाँ स्वास्थ्य शिविरहरू अथवा पोषणहरू वितरण गर्ने सामाजिक अभियानका कामहरू माने किन त्यति धेरै उदासीन रह्यो त्यहाँको स्थिति कस्तो पाउनुभयो भन्नु न मान्छेहरू कसरी जीवनयापन गरिरहेछन् त
अब त्यहाँको पहाडको भूगोल अनुसारको पहाड हेर्ने हो भने त्यो पहाडको उचाइ र पहाडको तपाईँको लम्बाइ केही नभने 4,045 मिटर उचाइको पहाडहरू छन् तपाईँको चाहिँ तर त्यहाँनिर कस्तो भनेपछि बजेट चाहिँ तपाईँको एउटा सर्टेन आउँछ अब सरकारसँग पनि होस् कि स्थानीय तहसँग अब उनीहरूले पहल गर्नुपर्ने काम चाहिँ हामीलाई कस्तो लाग्यो भनेपछि एउटा चाहिँ दिगो के तपाईँको चाहिँ जस्तै मूलकोबाट मूलको पानी बगेको छ तपाईँको चाहिँ मूलको पानी बग्दै गर्दाखेरि अब त्यो त माटो हुँदै खेतीपाती हुँदै मुनितिर बेसीतिर झर्ने हो अथवा कतै बिच बाटोतिर पनि झर्ने हो त्यो पानी चाहिँ अनि मान्छेले जुन पानी त्यो खाइराखेको छ त्यसले चाहिँ त्यही मूलको पानी माथिदेखि बगेर आइराखेको खाइरहेछ तर यदि त्यो मूलको मुहानदेखि नै तपाईँको यदि एउटा पाइप मात्र यदि फिट गरिदिने हो भने स्थानीयले तपाईँको त्यहाँ झाडा पखालाको पनि एकदमै धेरै समस्या छ डायरिया डिसेन्ट्रीको कमसेकम त्यो पानीलाई त्यो माटोबाट चाहिँ मिसिनुभन्दा रोकिन्थ्यो होला नि त सायद त्यति पनि त्यहाँनिर चाहिँ तपाईँको क्रियाकलाप भएको छैन एक नम्बर कुरा चाहिँ तपाईँको अर्को नम्बरको कुरा चाहिँ सरकारले आफै गर्नुहोस् आफैले खानुपर्छ स्मल इन्टरप्रेन्यरको कुरा गर्नुहुन्छ उहाँहरूले तर त्यहाँनिर चाहिँ पानी नभइकन तपाईँको सिँचाइ कसरी हुने मुनि तपाईँको 3,000 फिट मुनि तपाईँको त्यो माथिदेखि कमसेकम 3,000 फिट मुनि चाहिँ कर्णाली बगेको छ तर त्यसको पानी चाहिँ तपाईँको अझै पनि माथि लगेको छैन पानी नै नगइकन तपाईँको हरियाली कसरी आउँछ हरियाली नआइसकेपछि त्यो पहाडहरू पनि तपाईँको कस्तो छ भने उजाड रहेको छ तपाईँको चाहिँ
सिँचाइको चाहिँ कुनै पनि खोला नालाहरू आफ्नो ठाउँमा बगिरहेका छन् तर खेती किसानी गर्ने मान्छेलाई न्यूनतम सिँचाइ अथवा खानेपानीको सुविधा पाइपहरू राखेर धारा पुर्याउने कामहरू अझै पनि त्यहाँ हुन सकेका छैन त्यसो
हुन सकेको छैन तपाईँको त्यत्रो एउटा गाउँमा चाहिँ भनौँ न तपाईँको दुई ठाउँमा मूलको पानी थियो सबै मान्छे त्यहीँनिर पानी लिनलाई पुग्ने तपाईँको त्यो पनि पानी लिँदै गर्दाखेरि त्यो अब मूलबाट बगेर आएर तपाईँको ठ्याक्क अब भनौँ न त्यो माटोबाट पनि बगेर आएर खेतीबारी हुँदै एउटा सटिने ठाउँमा उहाँहरूले पानी चाहिँ लिनुहुन्थ्यो र त्यसपछि सिँचाइको चाहिँ त्यही पानीलाई पनि जस्तै मूलबाट आएको पानी जहाँ दुईवटा स्रोत थिए त्यही पानीलाई पनि पाइप सिस्टमबाट उहाँहरूले चाहिँ विभिन्न खेतहरूमा पुर्याउने बालीहरूमा पुर्याउने त्यो पनि एउटा डाइभर्जन गर्नलाई सक्नु भएको छैन तपाईँहरूको उहाँहरूले, अर्को पाटो चाहिँ तपाईँको वृक्षारोपण जुन कार्यक्रम रहेको छ त्यसलाई चाहिँ अग्रिम दिन लाइ सक्नु भएको छैन, किनभने अन्नको लागि तपाईँको चाहिँ वृक्षारोपण अवश्य पनि चाहिन्छ, तपाईँको चाहिँ वातावरणको लागि पनि। त्यसपछि हाइब्रिड बिउहरू जस्तै अहिले तपाईँको हेर्नुहुन्छ मार्केटमा चाहिँ तपाईँको एकदमै फ्रुटदेखि लिएर तपाईँको उत्पादनदेखि लिएर त्यसलाई चाहिँ एग्रिकल्चरलाई चाहिँ सिँचाइलाई चाहिँ अहिलेको आधुनिकमा चाहिँ लिएर आएको पाइएको छैन तपाईँको चाहिँ त्यहाँनिर चाहिँ। त्यही भएर त्यहाँ उब्जिने भनेको त्यो गहुँ मात्र हो र गहुँले मात्र चाहिँ कुनै पनि व्यक्तिको चाहिँ त्यो जीवनको अथवा जीव बडीको चाहिँ पौष्टिक तपाईँको परिपूर्ण गर्नलाई सक्दैन। त्यही भएर त्यहाँको व्यक्तिहरू चाहिँ तपाईँको इन्डिया जानुहुन्छ, इन्डिया गएर काम गर्ने, 3 महिना काम गर्नुहुन्छ र केही रकम तपाईँको कमाउने, त्यसपछि फेरि नेपाल फर्किने अनि त्यसपछि आफ्नो परिवारसँग बस्ने, त्यो पैसा खर्च गर्ने, त्यो पैसा खर्च गरिसकेपछि सकिसकेपछि चामल किन्ने, नुन किन्ने, तेल किन्ने, बजारतिरबाट लिएर आउने उहाँहरूले चाहिँ, अनि फेरि पनि इन्डिया तपाईँको कमाउनलाई जाने उहाँहरू चाहिँ जस्तै उत्तराखण्डहरूतिर।
अब यातायातको कुरा गर्दा तपाईँहरू कहाँबाट प्रवेश गरेर कति समयको यात्रा गर्नुभयो, यातायातका साधन, बाटोघाटो, गोरेटो, त्यसको स्थिति पनि अलिकति बताइपाउन।
अब हामीले यहाँ बस पार्कदेखि तपाईँको बसमा चढ्यौँ, सुर्खेतको लागि हामी बसमा चढ्यौँ र जाँदै गर्दाखेरि बाटो बिग्रेको कारण अहिले 3 लेनको बाटो बनाइराखेको कारण तपाईँको बुटवल भैरवतिर हामी करिब 24 घन्टामा चाहिँ तपाईँको सुर्खेत पुग्यौँ। तपाईँको बेलुका 6 बजे चढिसकेपछि भोलिपल्ट तपाईँको बेलुका हामी करिब 6 बजे सुर्खेत पुग्यौँ। सुर्खेत पुगिसकेपछि हामीले त्यहाँनिर खानासाना खायौँ, त्यसपछि हामी त्यहाँदेखि एउटा गाडी गरेर तपाईँको चाहिँ दैलेखमा गएर बस्यौँ र दैलेखमा करिब राति हामी 11 बजे तपाईँको पुगेको थियौँ र दैलेखमा बस्यौँ हामी र दैलेखमा बसिसकेपछि भोलिपल्ट बिहान दैलेखदेखि हाम्रो यात्रा चाहिँ तपाईँको उता के अरे रातिको 8 बजेमा हामी बाजुराको बेरमा भन्ने ठाउँमा पुग्यौँ र हामी त्यसपछि बेरबामा बस्यौँ र बेरबामा बसिसकेपछि फेरि हामी भोलिपल्ट बिहानै उठ्यौँ। भोलिपल्ट बिहान उठिसकेपछि हामीले खचडको व्यवस्थापन गर्यौँ। खचडको व्यवस्थापन गरिसकेपछि त्यो बेरमा भन्ने बजारमा अझै तपाईँको सामानहरू चाहिँ बाँड्नलाई चाहिँ पुरै पूर्ति नभएको कारण र हामीसँग एकदमै धेरै औषधिहरू करिब हामीले 7 लाखको औषधि लगाएको थियौँ जसमा चाहिँ तपाईँको प्रोटिन, त्यसपछि ल्याक्टोजिन अनि लिटो मिल्क पाउडर तिनीहरू हामीसँग सामानहरू थिए जुन चाहिँ तपाईँको गर्भपतन आमाहरूको लागि थियो त्यो सामानहरू चाहिँ बेसिकल्ली गरेर र हेल्थ क्याम्पको हामीसँग डक्टर टिमहरू थियो र त्यसपछि चाहिँ हामीले त्यो सबै सामानहरू राखेर फर्स्ट लटमा 12 खचडमा चाहिँ हामीले औषधि सामानहरू चाहिँ माथि लाने प्रयास गऱ्यौँ र हामीले लाँदै गर्दाखेरि तपाईँको पहाडको उचाइ एकदमै धेरै माथि भएको कारण हामी करिब 6 घन्टापछि चाहिँ माथि पुगेको थियौँ तपाईँको चाहिँ त्यो मुक्तिकोट भन्ने ठाउँमा र तपाईँको मुक्तिकोटको वाडा नम्बर 1 पुगेको थियौँ र हामीले त्यहीँ मात्र पुगेर सबै घरहरू एउटै ठाउँमा नभएको कारण त्यहाँनिर चाहिँ तपाईँको भनौँ अब 20 घर कतै तपाईँको 5 घर छरेर र सर्टेन घरहरूलाई त्यहीँनिर पनि हामीले बोलाउनलाई पायौँ र त्यसपछि अरू सामानहरू पनि हाम्रो बेलुका भइसक्यो त्यस दिन चाहिँ हाम्रो त्यसपछि अरू सामान हाम्रो भोलिपल्ट बिहान आयो त्यो अरू खचडमा त्यसपछि हामीले त्यो चामलदेखि लिएर सबै राहतको प्याकेजहरूलाई बनायौँ र त्यसपछि चाहिँ हामीले त्यो 4th दिनमा चाहिँ हामीले सामानहरू चाहिँ बल्ल त्यसलाई मिलाएर चाहिँ 5th दिनमा चाहिँ बाँड्नलाई सफल भएको थियौँ। त्यसपछि हामी जगन्नाथ भन्ने गाउँपालिका पुगेको थियौँ र त्यहाँ चाहिँ जगन्नाथ गाउँपालिकामा पनि हामीले त्यहाँदेखि चाहिँ औषधिहरू लगेर तपाईँको चाहिँ त्यहाँनिर वितरण गऱ्यौँ र यसरी चाहिँ तपाईँको हामीले एउटै ठाउँमा तपाईँको भूगोलको कारण सबै आमाहरू कहाँ पुग्न नसकेर चाहिँ तपाईँको हामी फेरि पनि अन्य ठाउँमा हिँड्दै ट्राभल गर्दै ठाउँ ठाउँमा हामीले कार्यक्रम राख्दै हेल्थ क्याम्प गर्दै र त्यहाँको भूगोलमा चाहिँ विश्लेषण कसरी चाहिँ यो विकास हुनसक्छ यो ठाउँ कसरी के गर्दाखेरि राम्रो होला तर हामीलाई चाहिँ के लाग्यो भने एउटा स्टडीमा जति पनि हाम्रो पोलिसी बनाउने व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले एकचोटि ग्राउन्ड लेभलमा आएर जेरो लेभलमा आएर भूगोललाई चाहिँ स्टडी गरेर बल्ल मात्र कुनै पनि ठाउँको लागि चाहिँ पोलिसी बनाउनु पर्ने रहेछ है भन्ने कुरा चाहिँ एउटा सबभन्दा ठुलो कुरा हो। यो चाहिँ देशको दिगो विकासको लागि चाहिँ यो एकदमै ठुलो कुरा हो हरि
सर. हजुर, भनेपछि स्थलगत रूपमा नै अवस्था बुझेपछि मात्रै योजनाहरू बनाउन सजिलो हुन्छ र त्यसले चाहिँ एउटा सार्थकता पाउँछ भन्ने एउटा अनुभव पनि यहाँले गरेर आउनुभयो. अब मानौ जस्तो कि तपाईँहरूले अब अहिले समाचारहरूमा आयो, विभिन्न माध्यमबाट तपाईँले थाहा पाउनुभयो र यो एउटा सर्टेन ठाउँमा बाजुराको मुक्तिकोट तपाईँ पुग्नुभयो. यस्ता मुक्तिकोटहरू त नेपालका दुर्गम क्षेत्रहरूमा धेरै नै होलान्. तपाईँले प्रयास गर्नुभयो, एउटा प्रेरणा अरूका लागि पनि होस् भनेर गर्नुभयो. अब यसलाई सस्टेनेबल रूपमा, दिगो रूपमा चाहिँ यस्ता क्षेत्रहरूमा सेवा पुर्याइरहनलाई जसरी अभियन्ताहरूले प्रयास गरिरहेका छन् होइन, तपाईँ आफैलाई पनि त सहयोग जुटाउन गाह्रो छ नि होइन. कसरी विभिन्न दाताहरू, विभिन्न माध्यमबाट तपाईँहरू चाहिँ स्वदेश विदेशबाट सानो ठूला समूहहरू बनाएर चाहिँ सहयोग एकीकृत गरिरहनु भएको छ. पछिल्लो समयमा युवाहरूको सक्रियता जुन समाज सेवामा आइरहेको छ, यसको तारतम्य कसरी मिलिरहेछ, कसरी रिसोर्सहरू फण्डहरू कसरी जम्मा भइरहेछ?
हजुर हजुर, यही कुरामा मैले आए. फन्ड चाहिँ तपाईँको कस्तो भन्ने कुरा हो भनेपछि, सरकारले पनि तपाईँको फन्ड उठाउँछ, नउठाउने होइन. त्यो चाहिँ कहाँबाट उठाउँछ भनेपछि, तपाईँको कुनै पनि नेता अथवा पोलिसी लेभलमा बसेका व्यक्तिले त्यो जनताले ट्याक्स तिरिसकेपछि त्यही पैसा चाहिँ तपाईँको त्यो नेताले प्रयोग गर्ने हो, त्यही पैसा चाहिँ तपाईँको सरकारले प्रयोग गर्ने हो, तर सिस्टम वाइज प्रयोग गर्ने हो. अब यहाँ हेर्दै गर्दाखेरि जनतामा तपाईँको एक किसिमको फ्रस्ट्रेसन छ, चाहे तपाईँको त्यो कर तिर्नलाई जाओस् कि सुविधा पाइराखेको छैन र आफूले तिरेको करबाट केही सुविधा पाइन्छ कि भन्ने कुरा, त्यसको अपेक्षा पनि जेरोतिर गइराखेको छ तपाईँको एकातिर चाहिँ. अनि जनता चाहिँ यतिसम्म आँटिसकेका छन् कि हामीले बाबु हामीलाई नै सँग पनि सेयर गर्नुहुन्छ कि हामीले त्यहाँ तिरे पनि त्यहाँ सरकारलाई दिए पनि आखिर तिनीहरूले गर्ने केही पनि होइन. सरकारी कोष पनि हेर्नुहोस्, तपाईँको भूकम्प बेला अरू बेला पनि सरकारी कोषहरू पनि उठाएका छन्, तर सरकारी कोषमा चाहिँ त्यति धेरै पैसा चाहिँ रातै वितरण गर्छु अथवा केही गर्छु नै भन्दा पनि सरकारी कोषमा मान्छेले चाहिँ ट्रस्ट गर्नलाई अहिलेको अवस्थामा चाहिँ छोडिसकेका छ, किनभने त्यहाँ धेरै जस्तो तपाईँको करप्सन भएर त्यो कुरालाई चाहिँ ट्रस्ट गर्न छोडिसकेका छ. र यिनीहरूले तपाईँको सरकारी लेभलका व्यक्तिहरूले एउटा चाहिँ तपाईँको जुन करप्सनको बाटो बनाएको छ, एउटा चाहिँ जुन चाहिँ तपाईँको पैसा आउँदै गर्दाखेरि चुहावटको बाटो बनाएको छ. अफकोर्सली तपाईँको सरकारमा बसिराखेका व्यक्तिहरूको त स्यालेरी पनि दिएको छ, तपाईँको मिटिङ भत्ता पनि दिएको छ, अनि त्यसपछि आएको राज्यको जुन चाहिँ तपाईँको राज्यबाट उठेको करबाट जुन चाहिँ समाजलाई देशलाई गर्नुपर्ने त्यसमा पनि तपाईँको भ्रष्टाचार गरिदिन्छ. यही नै कुरा चाहिँ के छ भने, हामी जस्तो अभियन्ता त के भनौँ, हामी जस्तो सामान्य एउटा व्यक्ति जसले चाहिँ देशको लागि काम गर्नलाई खोजिराखेको छ, हामीलाई पनि उहाँहरूले हामी त न त स्यालेरी लिएको छ, जस्ट एउटा ट्रान्सपोर्टेसन खर्चदेखि लिएर तपाईँको जे कुरा त्यसमा मिल्छ कहिले काहीँ आफ्नै पनि दु चार पैसा थकिन्छ. र यो कुरामा चाहिँ हामीले यो ठाउँको लागि गर्छौँ है, जस्तै तपाईँको मुक्तिकोटकै रेस्पोन्सको एउटा कुरा लिनु त, त्यो त इमर्जेन्सी रेस्पोन्स दिनुपर्ने कुरा हो नि त. तपाईँको एकदेखि छ महिनाको बच्चाहरू मरिराखेको छ, त्यो न्युज आइसकेपछि पेटमा भएका बच्चा मरिराखेको छ, त्यस्तो ठाउँमा त तपाईँको क्याम्प बसालेर हुन्छ कि के गरेर हुन्छ?
अलि विशेष रूपमा त्यसको गम्भीरतालाई हेरेर चाहिँ त्यहाँ एक्टिभ हुनुपर्ने हो, स्थानीय प्रशासन अथवा जो सम्बन्धित निकाय छ त्यो हुनुपर्ने हो, त्यसमा कमी आइरहेको यहाँले पनि संकेत गर्नुभयो. त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा, शनिबार सरीय यो बिहानीमा हामी 100 ग्रुप्सका संस्थापक बब्लु गुप्ता नेपालीसँग कुराकानी गर्दैछौ. सन्दर्भ बाजुराको मुक्तिकोटमा त्यहाँको स्थितिलाई सघाउनको लागि, विशेष गरी महिला र मातृ शिशु मृत्यु दर चाहिँ निकै बढेको विवरणका आधारमा उहाँहरू चाहिँ त्यहाँ गएर समाजसेवा गरेर आउनुभयो, विभिन्न सामग्रीहरू वितरण गरेर आउनुभयो, डक्टर्सहरूको चाहिँ एउटा टोली लिएर त्यहाँ स्वास्थ्य शिविर पनि सञ्चालन गर्नुभयो. जस्तो बब्लुजी होइन, तपाईँ तराईको मान्छे होइन, पहाड़तिर पुग्दाखेरि त जनजीवन पनि फरक, जीवनशैली पनि फरक होइन. जसरी मुक्तिकोटमा यहाँले गर्नुभयो, तराईका जिल्लाहरूमा पनि विशेष गरी चाहिँ मुसहर बस्तीमा पोसिलो खाना खुवाउने अभियान यहाँको चलि नै रहेछ होइन. के प्रभाव पारेको छ त्यसले चाहिँ गरीब निमुखा जनताहरू, जस्तो मुसहरको केसको कुरा गर्दा हामी के सुन्छौं भने, किसान जग्गा जमिन जसको हातमा छ उनीहरूको जग्गा जमिनमा खेती किसानी गर्ने चाहिँ मुसहर जातिहरू हुन्छन्, तर अन्त्यमा उनीहरूले बालीनाली उत्पादन गरेर आफ्नो मालिकलाई बुझाए पनि आफू चाहिँ कुपोषणको शिकार भएर बसेका छन्, त्यसले गर्दाखेरि चाहिँ त्यो समुदायलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले जुन गर्नुभयो, के त्यसबाट कस्तो किसिमको चाहिँ प्रभाव परिरहेको भन्न सकिन्छ मुसहर बस्तीको केसमा?
त्यसबाट कस्तो छ भने, तपाईँको पहिला चाहिँ त्यो बच्चाहरूले पनि जस्तै आमा बुवाहरूले खान नपुग्दै गर्दाखेरि तपाईँको आफ्नो परिवारलाई कसरी पाल्ने भन्दाखेरि अब त्यो बच्चाहरूले पनि खाना नपाएको कारण कतिपय बच्चाहरू स्कुल आउँदैन थियो तपाईँको चाहिँ होइन, अहिले चाहिँ हामीले खाना खुवाउन थालेदेखि तपाईँको बच्चाहरू स्कुल आउने क्रम चाहिँ तपाईँको बढेको छ। त्यसपछि अर्को पाटोमा जुन कुपोषण थियो उनीहरूमा त्यो कुपोषण पनि हट्दै गइराखेको छ र यो कुरा चाहिँ हामी के भन्छौँ भने उहाँहरू त अन्नदाता हो, उहाँहरूले अहिले तराईको त्यो चौरमा त्यो बारीमा खटेर चाहिँ जुन अन्न उब्जाउनुहुन्छ र त्यही अन्न चाहिँ हामीले खाइराखेको छौँ। आज हेर्ने हो भने मुसरको बच्चाले त्यो धान तपाईँको उब्जाउ हुन्छ त्यो धानबाट तपाईँको भुजामा कन्भर्ट भइसकेपछि त्यो भुजा किन्ने पैसा चाहिँ तपाईँको आज मुसरको बच्चाहरूसँग छैन तपाईँको चाहिँ। तर त्यो के हो भने उचित व्यवस्थापन तपाईँको मुसरहरूलाई पनि कसरी चाहिँ सरकारले केही कुरा अगाडि बढाउने, कसरी चाहिँ सरकारले उनीहरूको लागि चाहिँ शिक्षादेखि लिएर स्वास्थ्यमा नीति नियम चाहिँ तल्लो वर्ग भएको कारण फरक नीति नियम ल्याएर चाहिँ केही कुरा उकासिने एउटा बाटो खोज्ने त्यस्तो कार्यहरू अझै पनि पहल नभएको र उहाँहरूलाई चाहिँ गरिबको स्तर लेभलमा जुन चाहिँ उनीहरूको रेखा मुनि छ त्यही रेखा मुनिमै राखिराखेको अवस्था छ र त्यो चाहिँ हाम्रो एउटा स्मल ट्राई हो किनभने अहिले सरकारले पनि हामीले त्यो काम गर्दै गर्दाखेरि अहिले एउटा दिवा खाजा भनेर योजना ल्याउनु भएको छ, 15 रुपियाँ उहाँहरूले खाजामा खर्च गर्नुहुन्छ तर खाजाभन्दा पनि त्यो चौचो खुवाएर भन्दा पनि त्यो बेस्ट चाहिँ होइन तपाईँको खानामै जानुपर्छ जस्तो लाग्छ। पौष्टिक खाना सबैले खानुपर्ने तपाईँको एउटा संविधानमै तपाईँको लेखेको छ, संविधानमा हाम्रो देशको हेर्ने हो भने खाना तपाईँको सबैको हकितको कुरा हो, सबैले खानुपर्छ, राज्यले नभएको खण्डनमा चाहिँ राज्यले व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा छ तर यो एउटा नियममा मात्र छ तपाईँको संविधानमा मात्र लेखेको छ तर कार्यान्वयन चाहिँ सधैँ छैन देशको जनताको लागि।
हजुर, अब पछिल्लो समयमा नेपालमा तपाईँ जस्तै युवा अभियन्ताहरू विभिन्न सेक्टरमा एउटा लो प्रोफाइलमै बसेर भए पनि काम गरिरहेछन् तर त्यसको इम्प्याक्ट हेर्ने हो, त्यसको आशय हेर्ने हो भने त्यसले एउटा गम्भीर सन्देश दिन खोजिरहेको छ। अहिले देशमा चाहिँ स्थानीय तहको निर्वाचन हुन खोज्दैछ, स्थानीय सरकार भनेको जनताको सबैभन्दा नजिकको चाहिँ एउटा जाने ठाउँ हो होइन, त्यसकारण यी जति पनि अहिले राजनीतिमा चाहिँ एकदम तछाड मछाड गरिरहेको समूह छ यो समूहलाई नेपाली जनताहरूको दुःख पीरमा साथ दिनलाई भ्यू टावर बनाएर अनावश्यक खर्च गरेर विलासितामा खर्च गर्नुभन्दा त यतातिर जानुपर्छ भन्ने सोच र दृष्टिकोण चाहिँ उनीहरूको घोषणा पत्रमा आओस्, उनीहरूको कार्यक्रममा आओस् भनेर अलिकति इन्फोर्स पनि गर्नुपर्ने समय हो नि अहिले होइन, के भन्नुहुन्छ यसतर्फ?
हजुर हजुर, अब हामी हाम्रो सुदन गुरुङजीहरू हुनुहुन्छ अहिले शेष घोपा क्याम्प भनेर पनि हामी नेपालीबाट त्यहाँनिर कार्यक्रम चलाइरहनु भएको धारातिर अबको आउँदो युथमा पनि हामीले पहिला ग्राउन्ड बुझिराखेको छौँ, हाम्रो नि भविष्य प्लानिङ केही न केही छ, हामी पनि कतै न कतै जो स्वतन्त्र युथहरू छ त्यहाँनिर इन्टरलिङ्क भइराखेको छ। तर के भनेपछि आकाङ्क्षा तपाईँको खोजिहाल्ने, 5 वर्ष काम गर्नलाई पाएको छैन आकाङ्क्षा खोजिदिने, तपाईँको विवेकशील पार्टीकै तपाईँ कुरा लिएर आउनुहोस्। हामीलाई चाहिँ कस्तो लाग्छ भने पहिला देशलाई बुझ्नु पर्यो, भूगोललाई बुझ्नु पर्यो, ग्राउन्डको समस्या के छ त्यो कुरालाई बुझ्नु पर्यो, अनि बल्ल त्यो पोइन्टलाई चाहिँ माथि लिएर आउने अनि त्यसपछि सङ्घर्ष गर्ने र एउटा ठाउँमा पुगेर त्यसलाई चाहिँ इम्प्लिमेन्टेसन गर्नुलाई पर्यो। र मान्छेलाई पनि एउटा कुरा चाहिँ देखाउनु सक्नु पर्यो राजनीतिकलाई कि मान्छे चाहिँ त्यो जतिपय तपाईँको कन्सेप्चुअल्ली हेर्नु मान्छेहरूको के छ भने सोचाइ म त पोस्टमा पुगेपछि बल्ल मात्र काम गर्न सक्छु, बल्ल मात्र काम गरिन्छ अनि हामीलाई नै कहिले काहीँ पनि पढाइदिन्छ क्या तपाईँको चाहिँ तिमीहरूले स्मल स्केलमा काम गर्छौ, हामी चाहिँ लङ स्केल तपाईँको पर्मानेन्ट स्केलमा काम गर्छौ अनि कहिले गर्ने त हजुर भनेर हामीले प्रश्न गऱ्यो भने पक्न हामी ठाउँमा पुग्यो भने गर्छौँ भन्ने। तर हामी के भन्नलाई चाहन्छु भने हामी ठाउँमा नपुग्दै गर्दा पनि, हामी लो लेभलमा हुँदै गर्दा पनि, ग्राउन्डमा हुँदै गर्दा पनि भौतिक रूपमा, नैतिक रूपमा, आर्थिक रूपमा कसरी सकिन्छ त गर्दै जाउँ गर्दै जाउँ, भोलि गएर त ठाउँमा पुगेपछि त्यो त गर्ने कुरा छँदैछ नि। तर के भनेपछि अहिलेको यो दुनियाँमा, अहिलेको यो संसारमा एउटा ह्युम्यानिटी भन्ने कुरा चाहिँ मोस्ट इम्पोर्टेन्ट हो सर, ह्युम्यानिटी बिना विकासको तपाईँको कल्पना नगरौँ। दोस्रो कुरा चाहिँ अब हाम्रो देशको चाहिँ यो करप्सन जुन छ तपाईँको यो कुरा मुख्य पाटो रहेको छ तपाईँको अहिले सघाउनु पर्ने, यसलाई चाहिँ हटाउनु पर्ने किनभने आज आर्थिक सङ्कट पनि देशमा भएको छ, त्यसको मुख्य कारण चाहिँ एउटा करप्सन पनि हो। आज त्यो पैसा छापिएका पैसा कहाँ गयो त तपाईँको चाहिँ, अवश्य पनि यो चुनावकै लागि राखिएको पैसा हो। आज मान्छेले केही कुरा गर्छु स्मल इन्टरप्रेनियरको कुरा लिएर आउने, आज ब्याङ्कले लोन दिनलाई सकेको छैन भनेपछि मान्छेले लगानी कसरी गर्ने विकासमा, अर्थतन्त्र कसरी बढाउनु, त यो एउटा ठुलो कुरा हो, यो चाहिँ सबै एउटा करप्सनको जाल हो। तर हामी तपाईँ सबै व्यक्तिहरू पनि कस्तो भइसकेका छौँ भने भन्ने बेला भन्छौँ फेसबुक बेला धेरै मान्छेले लेख्नुहुन्छ तपाईँको करप्सन यो त्यो, पछि एक दिनको लागि ट्रेन्डिङ हुन्छ, 2 दिनपछि तपाईँको उहाँहरू बिर्सिहाल्नुहुन्छ, फेरि पनि हामी काङ्ग्रेस एमाले त्यसमा हामी चाहिँ के भन्छौँ भने राम्रो व्यक्तिलाई चाहिँ भोट गरौँ, काङ्ग्रेसकै पनि राम्रोलाई गरौँ। तपाईँको अहिले स्थानीय चुनावमा त देखियो नि कसले कहाँ कहाँ कहाँको लागि राम्रो गरेका छन् भन्ने कुरा त देखियो नि आफ्नो आफ्नो ठाउँमा। जहाँ जहाँ राम्रो भएको छ तिनीहरूलाई जिताउँ, नभए अर्को नयाँ पुस्तालाई लिएर आउँ, अर्को नयाँ भिजन भएको मान्छेलाई लिएर आउँ, एजेन्डा भएको मान्छेलाई लिएर आउँ। र योपालिको चाहिँ अहिले हामीले सन्दर्भ उठाउँदैछौँ भोट फर एजेन्डा भनेर एउटा सन्दर्भै उठाउनलाई खोजिराखेको छौँ, जसमा चाहिँ हामी युवाहरूले आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो प्ले कार्ड लिएर हामी कहाँ के समस्या छ त आफ्नो आफ्नो नगरपालिकामा त्यो समस्या पनि देखाउँ, र त्यो समस्या कुन चाहिँ कसले चाहिँ सल्भ गरिदिन्छ उसैलाई चाहिँ भोट हालौँ भन्ने कुराको एउटा सन्देश ल्याउनलाई खोजिरहेका छौँ। अब यसको लागि पनि हाम्रो अवेरनेस च्याम्पियनहरू अब चाँडै नै हामीले गर्नलाई गइराखेको छौँ, हाम्रो मिटिङहरू पनि भइरहेको छ तपाईँको।
म अन्त्यमा सोध्न चाहन्छु, एकदम थोरै समय बाँकी छ, अहिले काठमाडौँमा यहाँहरूले चाहिँ बिरामीहरूको सेवाको लागि एउटा बिरामी कुरुवा घर भन्ने अवधारणामा काम गरिरहनु भएको छ होइन, त्यसमा त्यसको कन्सेप्ट के हो र त्यसमा कस्तो किसिमको सहयोगको अपेक्षा गरिरहनु भएको छ यहाँहरू?
त्यसमा चाहिँ हाम्रो कस्तो भने कि यो विभिन्न दुर्गम जिल्लाबाट जस्तै मान्छे उपचार गराउनलाई आउनुहुन्छ, आइसकेपछि तपाईँको पाटन तपाईँको टिचिङ बिर हस्पिटल यस्तो हस्पिटल यहाँनिर कस्तो छ भने तपाईँको उपचार गराउने मान्छेसँग व्यक्तिसँग पैसा छैन, अनि त्यसपछि तपाईँको होटल लज बस्नु पर्दै गर्दाखेरि तपाईँको त्यहाँनिर 1,000-1,500 रुपियाँ खर्च गरिदिने, त्यो होटल लजको पैसा चाहिँ हामीले सेभिङ गरिदियोस् हामी कहाँ आएर उहाँहरू चाहिँ बस्नलाई पाउनुहुन्छ, पछि पछाडि छ हाम्रो यो भुवेश्वरीनिर, जसको कारण त्यो 1,000-1,500 सेभ हुँदै गर्दाखेरि त्यो पैसा उहाँहरूले आफ्नो स्वास्थ्य उपचार लाओस् भन्ने चाहिँ हाम्रो चाहना छ, र यसरी चाहिँ केही न केही चाहिँ स्वास्थ्यमा पनि योगदान पुर्याउने भन्ने हाम्रो कन्सेप्टले चाहिँ
विभिन्न विभिन्न कोणबाट समाज सेवाका आयामहरूमालाई समेट्दै लिएर गइरहेको रहेछ।
समाज सेवा मात्र नभइकन हरिचरणजी यो चाहिँ तपाईँको सरकारले नै आउँदो दिनमा चाहिँ हामीले अपिल पनि गर्नेवाला छौँ, एउटा हस्पिटल कुनै पनि अब को नयाँ मेडिकल हस्पिटल बन्छ भने त्यो सँगसँगै तपाईँको एउटा बिरामी कुरुवा घर पनि हुनुपर्छ है भन्ने कुरा चाहिँ हामीले ल्याउनलाई
स्थापित गर्न पनि खोजिरहनु भएको छ। धेरै धन्यवाद छ बबलुजी, आजलाई समय यति नै रह्यो। 100 ग्रुप्सले विगतमा गरेको समाज सेवा र आगामी दिनमा पनि तपाईँको प्रयास चाहिँ सफल हुँदै जान सकोस् हाम्रो पनि शुभेच्छा छ। धेरै धन्यवाद तपाईँलाई। आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो। हामी शनिबार विविध यस्तै सन्दर्भहरूलाई जोडेर संवाद गर्ने गर्छौ। प्राविधिक साथी शंकर भण्डारीलाई धेरै धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।